الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله. نسائی شریف کی حدیث مبارک ہے، سرکار مدینہ صلی اللہ تعالیٰ علیہ وآلہ وسلم نے ارشاد فرمایا، جس نے مجھ پر ایک بار درود پڑھا اللہ عز و جل اس پر 10 رحمتیں نازل فرماتا ہے، اس کے 10 گناہ مٹا دیتا ہے اور اس کے 10 درجات بلند کر دیتا ہے۔ صلو علی الحبیب صلی اللہ تعالیٰ علی محمد صلی اللہ علیہ وسلم۔ پیارے پیارے اسلامی بھائیوں، نبی رحمت شفیع امت صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کے اخلاق حسنہ اور آصاف مبارکہ کا تذکرہ جاری ہے۔ پیارے آقا صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کا ایک وصف مبارک، آپ کا شجاع ہونا ہے، بہادر ہونا ہے، آپ کی شان شجاعت ہے۔ شجاعت کسے کہتے ہیں؟ قاضی عیاض رحمت اللہ علیہ نے اس کی تعریف یوں فرمائی ہے، فرمایا کہ الشجاعت فضیلت قوت الغضب وانقیادہ للعقل، کہ شجاعت قوت غضب کی ایک فضیلت ہے جبکہ یہ عقل کے تابع ہو۔ قوت غضب کی ایک فضیلت ہے جب کہ عقل کے تابع ہو۔ عربی زبان میں یہاں تین لفظ ہیں، ایک لفظ ہے تحور، اور دوسرا لفظ ہے جبن، اور تیسرا لفظ ہے شجاعت۔ تینوں کا تعلق قوت غضبیہ کے ساتھ۔ تحور یہ ہے کہ آدمی بغیر سوچے سمجھے خطرات میں کود پڑے، بغیر سوچے سمجھے خطرات میں کود پڑے، چاہے اس کو نقصان ہو جائے، چاہے وہاں کودنا چاہیے یا نہ کودنا چاہیے، اسے تحور کہتے ہیں، جس کا نام دوسرا نام بے باکی ہے۔ تو یہ کوئی معقول، کوئی عقل مندانہ وصف نہیں، یہ افراط ہے، حد سے بڑھنا ہے۔ دوسرا لفظ آتا ہے جبن، جس کا ترجمہ اردو کے اندر ہم کرتے ہیں بزدلی، کہ جہاں خطرات کا مقابلہ کرنا چاہیے وہاں بھی کوئی آدمی ڈر کے بیٹھ جائے، یہ بزدلی ہے۔ اور تیسرا لفظ ہے شجاعت، کہ جہاں خطرات کے سامنے کھڑا ہونا چاہیے، عقل جہاں اس کا تقاضا کرے وہاں آدمی ڈٹ جائے، اس کا نام شجاعت ہے۔ اور جو اچھا وصف ہے، جو قابل تعریف وصف ہے، وہ نہ تحور ہے، نہ جبن ہے، نہ بزدلی ہے، نہ بے باکی ہے، بلکہ دونوں میں جو راہ اعتدال ہے، جسے شجاعت کہا جاتا ہے، وہ قابل وصف، ایک تعریف کے قابل صفت ہے، خوبی ہے۔ نبی پاک صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کی شان شجاعت، آپ کی قلبی قوت، خطرات کا مقابلہ کرنے کی ہمت کا اندازہ اگر ہم لگانا چاہیں تو شاید سیرت مبارکہ کے پہلے باب سے لے کر آخری باب تک ہر جگہ یہ شان شجاعت ہمیں نظر آتی ہے۔ اس پہ غور فرمائیں، نبی پاک صلی اللہ علیہ وآلہ وسلم نے جب اعلان نبوت فرمایا، کوہ صفا پہ کھڑے ہوئے قوم کو مخاطب کر کے ارشاد فرمایا کہ اللہ کے سوا کوئی معبود نہیں، یقین لوگوں سے فرمایا جو بتوں کے پجاری، جو بتوں کی عبادت کرنے والے، جو ایک معبود کو نہیں ماننے والے، سینکڑوں معبودوں کو ماننے والے، اپنے مذہب کے اندر جو جنون کی حد تک وابستہ رہنے والے، مذہب میں جنونیت کا مظاہرہ کرنے والے، یہ وہ لوگ ہیں۔ اور سرکار دو عالم صلی اللہ علیہ وآلہ وسلم کے ساتھ کون کھڑے ہیں؟ چند صحابہ، چند کمزور مسلمان، قلیل تعداد، کہ جو ان کفار سے مقابلہ کرنے کی ابھی طاقت نہیں رکھتی۔ ایسی حالت میں تنے تنہا ایک فرد کا پہاڑ کی چوٹی پہ کھڑے ہو کر اعلان کر دینا کہ جن بتوں کی تم پوجا کرتے ہو وہ باطل ہیں، وہ مردود ہیں، وہ عبادت کے لائق نہیں، عبادت کے لائق صرف ایک خدا ہے، اس کا مطلب کیا ہے؟ پوری قوم کی دشمنی مول لینا، سب کو اپنا مخالف بنا لینا، سب کے سامنے اپنے آپ کو خطرات پر پیش کر دینا، لیکن اس وقت سرکار دو عالم صلی اللہ علیہ وآلہ وسلم کا یہ اعلان فرمانا جو سرکار کے وصف کو ظاہر کرتا ہے، وہ شان شجاعت ہے کہ بہادر آدمی ایسے خطرات سے ڈرتا نہیں، ایسے خطرات کا مقابلہ کرتا ہے۔ پھر اس کے بعد جب مکہ مکرمہ کا زمانہ گزرتا گیا، سیرت طیبہ کا وہ زمانہ گزرتا گیا، ہجرت کا موقع آیا، مکہ مکرمہ سے مسلمان ایک ایک کر کے ہجرت کرتے گئے، اور پیچھے کون رہ گیا؟ وہ انتہائی کمزور اور نحیف مسلمان کہ جو ہجرت کر نہ سکتے تھے، اور ان کمزوروں کے ساتھ ہمارے شجاع آقا صلی اللہ علیہ وسلم کی ذات مبارکہ تھی جو اس وقت حکم الہی کا انتظار کر رہے تھے کہ کب اللہ کی طرف سے اجازت آتی ہے ہجرت کرنے کی، تب سرکار ہجرت فرمائیں گے۔ دشمنوں کا خوف، شہید ہونے کا خوف، ان کے حملوں کا خوف، ان کی طرف سے ہر طرح کی تکلیف پہنچائے جانے کا خوف، بلکہ بالفعل باقاعدہ وہ تکالیف پہنچائی جا رہی ہیں، لیکن ایسی حالت میں بھی ان اس مکہ مکرمہ میں ان لوگوں کے درمیان ڈٹے رہنا، جمے رہنا، ثابت قدمی کے ساتھ رہنا، استقامت کے ساتھ رہنا، یہ سرکار دو عالم صلی اللہ علیہ وآلہ وسلم کی شان شجاعت کی وجہ سے تھا۔ پھر اس کے بعد دوران ہجرت دیکھیں، جب غار ثور کے اندر سرکار صلی اللہ علیہ وسلم اور صدیق اکبر تشریف لے گئے، وہاں پر صدیق اکبر رضی اللہ تعالی عنہ غار میں پریشان ہیں، کفار غار کے دھانے پر اس کے دروازے کے قریب آ چکے، ان کے پاؤں نظر آ رہے ہیں، اگر وہ جھک کر دیکھتے ہیں تو سرکار صلی اللہ علیہ وسلم کو دیکھ لیں گے اور کچھ بھی کر سکتے ہیں، اور صدیق اکبر رضی اللہ تعالی عنہ اس وقت پریشان ہیں، عرض کرتے ہیں یا رسول اللہ صلی اللہ علیہ وسلم، کفار تو دروازے پہ آ گئے، یہ تو غار کے دھانے پر آ گئے، اب وہ ڈر خوف کا مقام ہے، کفار معاذ اللہ قتل کرنے کے ارادے سے وہاں پر موجود ہیں، تلواریں ان کے ہاتھوں میں ہیں، ایک تعداد کے اندر ہیں، تلاش کرتے ہوئے آئے، پیچھا کرتے ہوئے آئے، تعاقب کرتے ہوئے آئے، اور وہاں پر موجود ہیں، اور ابھی تھوڑی ہی دیر میں جھانک کر دیکھ سکتے ہیں اور کچھ بھی کر سکتے ہیں، لیکن اللہ کے محبوب صلی اللہ تعالی علیہ وآلہ وسلم اس حالت میں بھی کیا ارشاد فرماتے ہیں؟ صدیق اکبر رضی اللہ تعالیٰ عنہ کو ارشاد فرمایا، لا تحزن ان اللہ معنا، اے ابو بکر غم نہ کر، اللہ ہمارے ساتھ ہے، غم نہ کر، اللہ ہمارے ساتھ ہے۔ اس کیفیت اور اس صورت حال کا تصور کریں کہ کسی کے پیچھے اگر دشمن لگے ہوں، اور جہاں پر کوئی آدمی چھپا ہے وہاں دشمن پہنچ چکے، اور کسی بھی وقت وہ اندر داخل ہو کر پکڑ سکتے ہیں اور قتل کر سکتے ہیں، اور اس وقت اس کے قلبی اطمینان کا حالت یہ ہو، اللہ تعالیٰ پر بھروسے اور اللہ تعالیٰ پر اس کا توکل ایسا ہو، خدا کی ذات پر ایمان ایسا ہو، اور اس وقت وہ اپنے ساتھی سے یہ کہہ رہا ہو کہ غم نہ کر، اللہ ہمارے ساتھ ہے، اس کا مطلب یہ ہے کہ اس کا ایمان بڑا پختہ ہے، اس کا توکل بڑا پختہ ہے، اور اس کے دل کے اندر قوت اور مضبوطی بہت زیادہ ہے، اور یہ شجاعت اور یہ قوت اور یہ توانائی ہمارے آقا صلی اللہ علیہ وسلم کے قلب اطہر کا وصف تھا۔ بدن اطہر بھی شجاع اور قلب اطہر بھی قوت والا ہے، طاقت والا ہے، اللہ پر بھروسے والا ہے۔ پھر اس کے بعد کتنے غزوات ایسے ہوئے، کتنی جنگیں ایسی ہوئیں کہ جہاں پر ایسے حالات پیش آئے کہ صحابہ کرام وہاں سے چلے گئے، میدان جنگ کو چھوڑ دیا، صحابہ نے میدان جنگ کو چھوڑ دیا، مگر ہمارے آقا صلی اللہ علیہ وآلہ وسلم ایک انچ بھی اپنی جگہ سے پیچھے نہ ہٹے، بلکہ اپنی سواری کو مسلسل بڑھا رہے ہیں کفار پر حملہ کرنے کے لیے، ایک مرتبہ بھی وہاں سے سرکار صلی اللہ علیہ وسلم پیچھے نہ ہوئے۔ غزوہ احد کے اندر صحابہ کرام شہید ہوئے، میدان جنگ سے بہت سارے صحابہ کرام چلے گئے، چند صحابہ کرام وہاں پر موجود تھے، جن کے درمیان ہمارے آقا صلی اللہ علیہ وسلم بھی موجود۔ غزوہ حنین کے موقع پر کتنے صحابہ کرام نے میدان چھوڑ دیا، نئے نئے مسلمان ہونے والے جن کو جنگ کا تجربہ نہیں تھا، تیروں کی بارش ہوئی، میدان کو چھوڑ کر چلے گئے، مگر اللہ کے محبوب صلی اللہ علیہ وسلم ان تیروں کی بوچھاڑ کے اندر، उन दुश्मनों की कसरत के अंदर और मुसलमानों की किल्लत के बावजूद मैदान जंग के अंदर डटे हुए और अपनी ज़बान मुबारक से इरशाद फरमा रहे हैं, अनन नबीयुल्लाह कदीम अनबनु अब्दुल मुत्तलिब, मैं नबी हूँ ये झूठ नहीं है और मैं अब्दुल मुत्तलिब का बेटा हूँ, मैं नबी हूँ ये झूठ नहीं और मैं अब्दुल मुत्तलिब का बेटा हूँ। वहाँ पर सरकारे दो आलम सल्लल्लाहु अलैहि वसल्लम अपनी ज़बान मुबारक से बहादुरी और शजाअत के अल्फाज अदा फरमा रहे हैं। और जब सरकारे दो आलम सल्लल्लाहु अलैहि वसल्लम को मैदान जंग में यूँ डटे हुए देखा, यूँ साबित कदम देखा, तो सहाबा किराम की हिम्मतें लौटना शुरू हुई, उनमें ताकत आना वापस आना शुरू हुई, उनके हौसले बुलंद हुए और जो सहाबी जहां चला गया था वहां एक आवाज के ऊपर लौटता हुआ सरकारे दो आलम सल्लल्लाहु अलैहि वसल्लम की बारगाह में हाजिर हो गया। तो ये शजाअत, ये मैदान जंग में डट जाना, ये सरकारे दो आलम सल्लल्लाहु अलैहि वसल्लम का वस्फ था जिसने सहाबा के अंदर कुव्वत पैदा कर दी, सहाबा के अंदर ताकत पैदा कर दी। सरकारे दो आलम सल्लल्लाहु अलैहि वसल्लम की इसी शान शजाअत को सैयदना अब्दुल्लाह इब्ने उमर रदियल्लाहु ताला अन्हुमा बयान फरमाते हैं, फरमाया मा रअईतु अशजा वला अनजादा वला अजवादा वला अरदा वला अफदला मिन रसूलिल्लाह सल्लल्लाहु अलैहि वसल्लम, फरमाया मैंने रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम से ज़्यादा ना कोई शुजा देखा, ना कोई बहादुर देखा, ना कोई सखी देखा, ना जल्द राजी होने वाला देखा और ना किसी को किसी सिफत के अंदर हुजूर से बेहतर देखा। सबसे बहादुर सरकारे दो आलम सल्लल्लाहु अलैहि वसल्लम, सबसे ज्यादा शुजा हमारे आका सल्लल्लाहु अलैहि वसल्लम, सबसे ज्यादा सखी हमारे महबूबे करीम सल्लल्लाहु अलैहि वसल्लम, जल्द राजी हो जाने वाले हमारे करीम आका सल्लल्लाहु अलैहि वसल्लम, और तमाम खूबियों में, तमाम औसाफ में, तमाम भलाइयों में, तमाम अजमतों में सब पर फाइक थे, तो हमारे आका मौला सल्लल्लाहु तआला अलैहि वालैहि वसल्लम की ज़ाते गिरामी थी। आला हजरत अली रहमान ने इसी तरह की बातों को सामने रखकर एक जगह इरशाद फरमाया, फरमाते हैं यही बोले सिदरा वाले चमने जहां के थाले सभी मैंने छान डाले, तेरे पाए का न पाया तुझे यक ने यक बनाया। और फरमाते हैं वो कमारी पाक मरियम वो नफख्तु फी ही कादम है अजब निशान आजम मगर आमीना का जाया वही सबसे अफजल आया, मगर आमिना का जाया सैयदतुना आमिना रदियल्लाहु ताला अन्हा के शहजादे सरकारे दो आलम सल्लल्लाहु ताला अलैहि वसल्लम ही सबसे अफजल है। नबी पाक सल्लल्लाहु अलैहि वसल्लम की इसी शान शुजात को हजरत अनस रदियल्लाहु ताला अन्हु बयान फरमाते, फरमाया कि नबी मुकर्रम सल्लल्लाहु अलैहि वसल्लम तमाम लोगों से ज्यादा हसीन, सखी और बहादुर थे। फरमाया कि एक रात अचानक मदीना तय्यबा की किसी समत से शोर उठा, अहले मदीना घबरा गए कि पता नहीं हमला हो गया दुश्मनों की तरफ से, तो अब जिधर से आवाज आई थी लोगों ने उधर को गुरोह बनाकर जाना शुरू कर दिया, कोई पैदल जा रहा है, कोई सवार जा रहा था। अब उस आवाज की तहकीक में सहाबा किराम तो जा रहे थे, आगे जाके देखा कि सहाबा जा रहे हैं और सरकारे दो आलम सल्लल्लाहु अलैहि वसल्लम उस आवाज की तहकीक फरमा के वापस आ रहे हैं। नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया कि घबराने की ज़रूरत नहीं, मैंने इसकी तहकीक कर ली है, कोई परेशानी और ख़तरे की बात नहीं, कोई परेशानी और ख़तरे की बात नहीं। अब रात की तन्हाई, दुश्मन का खौफ, हमले का अंदेशा, किसी भी वक्त दुश्मन हमला कर सकता है, मदीना मुनव्वरा की एक जानिब से ऐसी आवाज़ आती है कि यही डर पैदा होता है कि शायद वहाँ से दुश्मन ने हमला कर दिया है। सरकारे दो आलम सल्लल्लाहु अलैहि वसल्लम ऐसी हालत में तने तनहा उसकी तहकीक करने के लिए रात के अंधेरे में तशरीफ़ ले जाते हैं, सहाबा के नाम बाद में जा रहे हैं और सरकार सल्लल्लाहु अलैहि वसल्लम उसकी तहकीक फरमा के वापस तशरीफ़ ला रहे हैं। फिर इसी वाक्य के अंदर एक और मोजज़ा भी है, सरकार सल्लल्लाहु अलैहि वसल्लम जिस सवारी पर सवार होकर उस खतरे को देखने जा रहे थे कि क्या हुआ, वो सवारी थी हजरत अबू तलहा रदियल्लाहु ताला अन्हो का घोड़ा, इंतहाई सुस्त मशहूर था घोड़ा, इंतहाई सुस्त मशहूर था। नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने वापस आकर इरशाद फरमाया ए अबू तलहा वजद नाहु बहरन, हमने तो इस घोड़े को समंदर की तरह पाया, यानी बड़ा तेज दौड़ रहा था, حضرت ابو طلحہ فرماتے ہیں کہ وہ گھوڑا جو حقیقت میں بڑا سست تھا، سرکار دو عالم صلی اللہ علیہ وسلم نے جب اس کو فرما دیا کہ ہم نے اس کو سمندر کی طرح پایا، اس کے بعد وہ سب سے زیادہ تیز دوڑنے والا گھوڑا بن گیا۔ سرکار صلی اللہ علیہ وسلم کے فرمانے اور آپ کے اس پہ تشریف فرما ہونے سے اللہ تبارک و تعالیٰ نے اس کے اندر قوت اور طاقت پیدا فرما دی۔ حضرت عمران بن حسین رضی اللہ تعالیٰ عنہ فرماتے ہیں، فرمایا کہ جب کبھی کفار کے لشکر سے ہماری لڑائی ہوتی، ٹکراؤ ہوتا، ان پر سب سے پہلا وار کرنے والے ہمارے آقا صلی اللہ علیہ وسلم ہوا کرتے تھے۔ جو سب سے پہلے وار کرتے تھے وہ سرکار دو عالم صلی اللہ علیہ وسلم کیا کرتے ہیں۔ غزوہ احد کے موقع پر ابی بن خلف، مشہور کافر تھا، کافروں کے سرداروں میں سے تھا، پوچھنے لگا اینا محمد، یعنی محمد صلی اللہ علیہ وسلم کہاں ہیں؟ لا نجوت ان نجا، اگر وہ بچ گئے تو آج میں نہیں بچوں گا۔ لوگوں نے کہا کہ ابھی کیا مسئلہ ہے؟ تو اس نے بتایا کہ جب غزوہ بدر میں اس کا بیٹا قید ہوا اور اس اپنے قیدی بیٹے کا فدیہ دینے کے لیے وہ آیا، تو نبی پاک صلی اللہ علیہ وسلم کے سامنے اس نے آ کر کہا تھا کہ میرے پاس ایک بڑا طاقتور گھوڑا ہے، میں ہر روز اس کو 16 رتل مکئی کا دانہ کھلاتا ہوں اور اس گھوڑے پر سوار ہو کر میں آپ کو قتل کر دوں گا۔ یہ ابی بن خلف نے نبی پاک صلی اللہ علیہ وسلم سے کہا کہ میں اپنے طاقتور گھوڑے پر سوار ہو کر آپ کو قتل کر دوں گا۔ نبی پاک صلی اللہ تعالیٰ علیہ وآلہ وسلم نے جب اس دشمن اسلام کی بات سنی تو اس کو جواب دیا کہ ایسا ہرگز نہیں ہو سکتا، بلکہ جس دن تو یہ کرنے کی کوشش کرے گا اس دن میں تجھے قتل کر دوں گا۔ سرکار صلی اللہ علیہ وسلم نے اس کو فرما دیا کہ جس دن تو مجھے قتل کرنے کی کوشش کرے گا اس دن تو کچھ نہ کر سکے گا بلکہ میں تجھے قتل کر دوں گا۔ غزوہ احد کا دن آیا، لڑائی جاری، مارکہ کارزار گرم ہے، ہر طرف ایک افراتفری کا عالم ہے۔ ابی بن خلف اپنا گھوڑا دوڑاتے ہوئے سرکار صلی اللہ علیہ وسلم کی طرف آیا کہ آپ پہ حملہ کرے۔ صحابہ کرام آگے کھڑے ہو گئے، سرکار صلی اللہ علیہ وسلم کے سامنے کھڑے ہو گئے تاکہ اس کو جواب دے سکے۔ نبی پاک صلی اللہ علیہ وسلم نے ان سے فرمایا کہ تم ایک طرف ہٹ جاؤ، اس کو میں خود جواب دوں گا۔ جب وہ قریب آیا، نبی پاک صلی اللہ علیہ وسلم نے ایک صحابی کا نیزہ پکڑا، چھوٹا سا نیزہ، اور اسے اٹھا کر ابی بن خلف کی طرف پھینکا۔ وہ نیزہ اس کی گردن پہ آ کے لگا اور ایک خراش آ گئی۔ وہ اسی وقت وہاں سے واپس پلٹا اور دوڑتا ہوا اپنے لشکر میں چلا گیا اور جا کر شور مچانا شروع کر دیا، قتل علی محمد، قتل علی محمد، محمد نے مجھے قتل کر دیا، مجھے مار دیا۔ لوگوں نے کہا، بھائی تجھے کیا ہو گیا؟ تیری گردن میں ایک چھوٹی سی خراش آئی ہے، اتنا بڑا کوئی زخم نہیں ہے، تجھے کچھ نہیں ہوگا۔ اس نے کہا، اے میرے ساتھیو، مجھے جو ضرب لگی ہے اگر یہ ضرب تم تمام لوگوں میں تقسیم کر دی جائے تو سارے کے سارے مر جاؤ گے۔ کیا تمہیں یاد نہیں کہ محمد صلی اللہ علیہ وسلم نے مجھے یہ کہا تھا، انا اقتلک انشاءاللہ، کہ اے ابی انشاءاللہ میں تجھے قتل کروں گا۔ تو ابی کہنے لگا کہ ان کی ایک ضرب مجھے لگ چکی ہے، اب میرے بچنے کے کوئی چانس نہیں۔ چنانچہ جب جنگ احد سے وہ واپس جا رہا تھا، راستے کے اندر اسی ایک خراش کی وجہ سے آتش جہنم کا شکار ہو گیا، اسی ایک خراش کی وجہ سے مر گیا۔ اور وہ جو اس نے کہا تھا کہ اے محمد میں تجھے قتل کروں گا، وہ تو پورا نہ ہوا، ہاں ہمارے آقا نے جو اس کو فرمایا تھا کہ جس دن تو یہ کرنے کی کوشش کرے گا اس دن میں تجھے قتل کر دوں گا، وہ بات پوری ہو گئی۔ سرکار دو عالم صلی اللہ علیہ وسلم کی شجاعت کے ساتھ آپ کی جو جسمانی طاقت تھی، جو جسمانی قوت اور زور تھا، اس کے بھی کیا کہنے۔ غزوہ خندق کے موقع پر جب مدینہ منورہ پر حملہ کرنے کے لیے مشرکین جمع ہو رہے تھے، خندق کھودتے ہوئے ایک ایسی چٹان آئی کہ اس چٹان کو توڑنے میں صحابہ کرام بے بس ہو گئے اور سرکار صلی اللہ علیہ وسلم کی بارگاہ میں عرض کیا، یا رسول اللہ صلی اللہ علیہ وسلم، ایک ایسی چٹان آ گئی کہ اگر ہم اسے چھوڑتے ہیں تو خندق کھودنے کا فائدہ ہی نہیں، کیونکہ دشمن وہاں سے آ جائیں گے، اور اگر اس کو توڑتے ہیں تو ٹوٹتی نہیں، آپ ہی کچھ کرم فرمائیں۔ نبی پاک صلی اللہ علیہ وسلم صحابہ کرام کے ساتھ اس چٹان کے پاس گئے، اپنے مبارک ہاتھوں میں وہ کدال پکڑا جس سے خندق کھودی جا رہی تھی، اللہ اکبر کا نعرہ لگا کر اس چٹان پہ پہلی ضرب لگائی تو چٹان کا ایک تہائی حصہ ٹوٹ کے ریزہ ریزہ ہو گیا۔ پھر اللہ اکبر کا نعرہ بلند کیا اور دوسری ضرب لگائی، उस चट्टान का दूसरा तिहाई हिस्सा टूट के रेजा रेजा हो गया, और जब तीसरी जरब लगाई तो वो पूरी की पूरी चट्टान रेजा रेजा हो गई और वहां पर खंदक की खुदाई मुकम्मल हो गई, जहां बहादुर सहाबाए किराम उमर फारूक रदी अल्लाह अलीजुल मुर्तजा रदी अल्लाह ताला दीगर अकाबिर सहाबाए किराम अपना जोर सर्फ करके खामोश हो गए और थक गए और ठहर गए, आका करीम सल्लल्लाहु अलैहि वसल्लम ने अपनी ताकत मुबारका से तीन जरबों से उस चट्टान को रेजा रेजा कर दिया। इसी तरह का एक और वाकया सरकारे दो आलम सल्लल्लाहु अलैहि वसल्लम की, जिसमें अतहर की शुजात का, मदीना मुनव्वरा में एक पहलवान था जिसका नाम था रुकाना, बहुत मशहूर पहलवान था, ऐसा पहलवान के जिसके बारे में मशहूर था कि 200 आदमियों से लड़ने के लिए ये तन्हा आदमी काफी है, 200 आदमियों से लड़ने के लिए ये तन्हा आदमी काफी है। नबी पाक सल्लल्लाहु अलैहि वसल्लम की बारगाह में आया और आके कहने लगा, ए मोहम्मद, मैं आप पर ईमान ले आऊंगा इस शर्त पर कि आप कुश्ती में मुझे हरा दें, आप मुकाबले के अंदर अगर मुझे हरा देंगे तो मैं आप पर ईमान ले आऊंगा। सरकारे दो आलम सल्लल्लाहु अलैहि वसल्लम ने जब उसकी बात सुनी, आप उसकी तरफ बढ़े और एक ही वार के अंदर उठाकर जमीन पे पटक दिया। अब वो हैरान परेशान देख रहा है कि ये हुआ क्या मेरे साथ, खड़ा हुआ कहने लगा, नहीं मैं अभी पूरी तरह संभला नहीं था तो आपने जो है मेरी बेखबरी के अंदर मुझे गिरा दिया, दोबारा कुश्ती करें। सरकारे दो आलम सल्लल्लाहु अलैहि वसल्लम ने दोबारा उठा के जमीन पे पटक दिया, उसने तीसरी मरतबा का, सरकारे दो आलम सल्लल्लाहु अलैहि वसल्लम ने तीसरी मरतबा उसे उठाकर पटक दिया, खड़ा हुआ कहने लगा, मैं गवाही देता हूं कि आप अल्लाह के रसूल हैं और अल्लाह के सिवा कोई माबूद नहीं, कलिमा पढ़ा और मुसलमान हो गया। 200 आदमियों के साथ मुकाबला करने वाला सरकारे दो आलम सल्लल्लाहु अलैहि वसल्लम की एक मरतबा जोर लगाने के साथ जमीन पे आ गया और कलिमा पढ़कर मुसलमान हो गया। इसी तरह का एक और शुजात का वाकया, अरब का एक बड़ा मशहूर पहलवान था जिसका नाम था अबुल अस्वद जुमही, उसकी ताकत के बारे में यह मशहूर था कि अगर वो गाय की खाल के ऊपर खड़ा हो जाए, गाय की खाल के ऊपर खड़ा हो जाए और 10 आदमी उस खाल को खींचने की कोशिश करें तो वो खाल, वो चमड़ा पारा पारा हो जाता लेकिन वो आदमी अपनी जगह से ना हिलता था, इस कदर जोर कि 10 आदमी उस खाल को खींचते हैं, वो खाल फटकर उसके कदमों से जुदा होती है लेकिन वो आदमी अपनी जगह से हिलता नहीं। उसने नबी पाक सल्लल्लाहु अलैहि वसल्लम से कहा कि मैं आपसे मुकाबला करना चाहता हूं, अगर आपने मुझे गिरा दिया तो मैं आप पर ईमान ले आऊंगा। नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने एक बार नहीं, बार बार उसे जमीन पर गिरा दिया, लेकिन उसकी बदकिस्मती यह थी कि उसने ईमान कबूल ना किया। ऐसे बहादुर आदमी को बार बार सरकारे दो आलम सल्लल्लाहु अलैहि वसल्लम ने पटक दिया लेकिन उसने इस्लाम कबूल ना किया। इसी तरह एक और पहलवान था जिसका नाम था यजीद बिन रुकाना, बड़ा मशहूर पहलवान था यह भी अपने उस वक्त का, 300 बकरियां उसके पास थी। सरकारे दो आलम सल्लल्लाहु अलैहि वसल्लम की बारगाह में हाजिर हुआ और कहने लगा कि आप मेरे साथ मुकाबला करें। सरकार सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि अगर मैं तुम्हारे साथ मुकाबला करके तुम्हें गिरा दूं तो तुम मुझे क्या दोगे? उसने कहा कि मैं 100 बकरी इनाम के तौर पे दूंगा, अगर आपने मुझे मुकाबले में गिरा दिया तो 100 बकरी मैं इनाम के तौर पे दूंगा। नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने उसे पकड़ा और पकड़ के नीचे गिरा दिया। वो हैरान परेशान के इतना बड़ा पहलवान और एक ही बार के अंदर जमीन पर दोबारा खड़ा हुआ और कहने लगा कि अगर दूसरी मर्तबा मुझे गिराएंगे तो 100 बकरी इनाम के तौर पे और दूंगा। नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने उसको दोबारा पकड़ा और उठा के जमीन के ऊपर मार दिया। वो तीसरी मर्तबा खड़ा हुआ और कहने लगा, ए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, अगर आप मुझे तीसरी मर्तबा हरा दें तो मैं 300 बकरियां इनाम के तौर पर दे देगा। नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने तीसरी मर्तबा भी उसको शिकस्त फाश दे दी। वो खड़ा हुआ और कहने लगा, मेरी निगाहों में आपसे ज्यादा मबगूज कोई आदमी ना था, आपसे ज्यादा नापसंदीदा कोई आदमी ना था, आपने जिस तरह मुझे शिकस्त दे दी है मैं गवाही देता हूं कि आप अल्लाह के सच्चे रसूल हैं, कि ये खुदा की अता करदा ताकत है कि जिसकी वजह से आपने 3 मरतबा मुझे शिकस्त फाश दे दी। सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम ने जब उसके इस कबूल इस्लाम को देखा, उसे खड़ा किया, उसे مبارک عطا فرمائی اور اس کی 300 بکریاں بھی اس کو واپس عطا فرما دی. کہ بکریاں لینا تو مقصود نہ تھا, اسے دکھانا مقصود تھا کہ جس کو خدا طاقت عطا کرتا ہے اس کی طاقت کیسی ہوتی ہے. تو ہمارے آقا صلی اللہ علیہ وسلم اپنے بدن اطہر اور اپنی جسمانی قوت کے ساتھ بھی کائنات کے اندر سب سے زیادہ ممتاز تھے, اور اپنی قلب اطہر کی طاقت کے ساتھ بھی کائنات میں سب سے زیادہ ممتاز تھے. اللہ تبارک و تعالی اپنے محبوب کریم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کی اس شان شجاعت کا صدقہ آپ کی محبت میں ہمارے دلوں میں اضافہ فرمائے. آمین بجاہ النبی الامین صلی اللہ علیہ وسلم.